لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، فقد قال رسول الله صلى الله تعالى عليه وآله وسلم: كلوا جميعا ولا تفرقوا، فإن البركة مع الجماعة. سرور عالم صلی اللہ تعالی علیہ وسلم نے فرمایا کہ ایک ساتھ کھانا کھایا کرو، کھانا ایک ساتھ کھایا کرو اجتماعی طور پر، اور الگ الگ ہو کر کھانا مت کھاؤ. ولا تفرقوا یعنی الگ الگ ہو کر کھانا مت کھاؤ. فَإِنَّ الْبَرَكَةَ مَعَ الْجَمَاعَةِ، کیونکہ برکت جماعت کے ساتھ ہے. تو یہ ایک بہت کارآمد نصیحت فرمائی کہ ایک ساتھ بیٹھ کے کھانا کھاؤ، اس سے اتفاق اتحاد کی فضا بھی پیدا ہوگی، اور فرمایا اس سے برکت بھی ہوگی. لیکن یہ بات سمجھنے کی ہے کہ جب بہت سے لوگ ایک ساتھ مل کر کھانا کھا رہے ہوں، یا گھر والے ایک ساتھ مل کے کھانا کھا رہے ہوں، اور کہتے ہیں کہ جتنے زیادہ ہاتھ ہوں گے اتنی زیادہ برکت ہوگی، جتنے زیادہ آدمی ہوں گے اتنی زیادہ برکت ہوگی، یہ ایک اصول کے ساتھ ہے، ایک قید ہے، اس میں شرط ہے. وہ یہ کہ سب نے یہ طے کیا ہوا ہو کہ میرا بھائی مجھ سے بہتر کھا لے. اگر یہ سب نے طے کیا ہوا ہے جو اجتماعی طور پہ کھانا کھا رہے ہیں، تب تو برکت ہوگی، ورنہ جتنے زیادہ آدمی ہوتے جائیں گے اتنے ہی بے برکتی ہوگی. تو یہ ایک قید کے ساتھ ہے، ایک شرط کے ساتھ ہے کہ سب نے تہیا کیا ہوا ہو کہ میرا بھائی مجھ سے بہتر کھا لے. جیسے وہ روایات میں آتا ہے نا کہ ایک صحابی کو حضور صلی اللہ تعالی علیہ وسلم نے ساتھ کر دیا کہ ان کو کون اپنا مہمان بنائے گا. وہ لے گئے، ایک صحابی نے عرض کیا میں مہمان بناؤں گا، ساتھ لے گئے. گھر جا کے پوچھا تو اہلیہ نے کہا کچھ بھی نہیں ہے، تو اتنا ہے کہ ہمارے لیے کافی ہو جائے. انہوں نے یہ عرض کیا کہ بچوں کو تو کسی طرح سلا دو، اور جب ہم کھانا کھانے بیٹھیں تو تم کسی بہانے سے چراغ گل کر لینا، چراغ گل کر دینا بس، پھر ہم ایسا ظاہر کرتے رہیں گے کہ ہم کھانا کھا رہے ہیں ساتھ میں، اور کھانا ہم کھائیں گے نہیں. اس طریقے سے انہوں نے مہمان کا اکرام کیا، بچوں کو سلا دیا گیا، چراغ گل کر دیا گیا، مہمان نے اچھے طریقے سے کھانا کھا لیا، دونوں میاں بیوی یہ ظاہر کرتے رہے کہ ہم کھانا کھا رہے ہیں، کھانے میں شریک ہیں. تو اس طرح برکت ہوتی ہے. مہمان نے سحر ہو کے کھانا کھایا، صبح کو جب حضور صلی اللہ تعالی علیہ وسلم سے ملاقات ہوئی، یہ مختصراً میں عرض کر رہا ہوں کہ حضور نے فرمایا رات کی جو تمہاری مہمان نوازی ہے وہ اللہ تعالی کو بہت پسند آئی، اور اسی پر یہ آیت اتری یؤثرون علی انفسہم ولو کان بہم خصاصہ. تو یہ چیز برکت کا سبب ہوتی ہے. اور اگر یہ کہ اچھی بوٹی میرے پاس آئے، اچھا کھانا میرے پاس آئے، باقی کسی کو ملے نہ ملے، تو اس سے تو برکت اٹھ جاتی ہے. معلوم ہوا برکت اصل میں دل کا عمل ہے. یہ برکت یہ دلوں کی درستگی سے حاصل ہوتی ہے. اور آگے جو بات فرمائی وہ بھی اصولی بات ہے، فَإِنَّ الْبَرَكَةَ مَعَ الْجَمَاعَةِ، جماعت کے ساتھ برکت ہوتی ہے. ہاں اس میں ایک بات اور بھی ہے، ایک ساتھ کھانا کھانے میں بعض مفاسد بھی ہمارے ہاں پائے جاتے ہیں، मसलन एक साथ खाना तो खाते हैं बैठ के, मसलन इफ्तार वगैरह की खाना साथ खाया, लेकिन सामने टीवी रखा होता है, टीवी सामने रखा हुआ होता है, उसको बस वो देखते जाते हैं खाते जाते हैं, एक तो ये है, तो भाई इससे भी बरकत नहीं होगी। टीवी पे क्या कुछ होता है वो सब जानते हैं, इसकी तफसील की जरूरत नहीं है। और फिर दूसरी बात ये है कि घर में अगर ना महरम है, जैसे भाभियां, देवर और भाभियां हैं, ऐसा होता है आमतौर पे, तो वो एक साथ बैठ के एक ही दस्तरखान पे खाना खाते हैं। हमारे हजरत रहमतुल्लाह अलैह फरमाया करते थे कि बाजमात नमाज वाजिब है, बाजमात खाना वाजिब नहीं है। इस सूरत में जब ये मफासिद हो तो अलग ही खाना बेहतर है। तो वो देवर और भाभी एक दस्तरखान पे बैठ के खाना खाते हैं। एक साहब, बल्कि मुझसे कई लोगों ने अब तक ये बात पूछी है कि हमारे यहाँ इज्तिमाई खाना खाया जाता है, भाभियां भी साथ होती हैं, लेकिन मैं ये करता हूँ कि जिस रो में, जिस लाइन में भाभी बैठी हुई होती हैं, मैं उसी में बैठ जाता हूँ, ये सामने वाली लाइन में नहीं बैठता। तो ये गोया ये दिल के बहलाने को गालिब ये ख्याल अच्छा है कि मैं उस लाइन में बैठ जाता हूँ जिसमें वो भाभी होती हैं, तो वो यानी सामने वाली लाइन में नहीं बैठता तो कि उन पर नजर पड़े। भाई नजर तो किसी भी वक्त पड़ सकती है, क्या पता आपकी नजर उठ जाए अचानक, क्या पता बीच में से कोई उठ के, जो बीच में लोग बैठे हैं वो उठ के दरमियान में जो है वो चले जाए, आपके और भाभी के दरमियान कोई फासला ना रहे। ये तमाम बातें खाली दिल को बहलाने की हैं। तो ये अगर चीजें पाई जा रही हो कि अगर ना महरम भी हो तो फिर तो अलग अलग ही खाना बेहतर है। ये तो मैं उस सूरत में अर्ज कर रहा हूँ कि जब कोई मफासिद ना हो। फिर एक मफसदा ये भी पाया जाता है कि खाना पहले लगा दिया जाता है और जो खाना खाने वाले हैं वो बाद में आके बैठते हैं। तो हजरत शाह अबराउल हक साहब रहमतुल्लाह अलैह, हमारे दादा शेख हजरत मौलाना शाह अबराउल हक साहब रहमतुल्लाह अलैह, वो फरमाया करते थे भाई खाना अल्लाह की नेमत है, ये खाना हमारा इंतजार, अल्लाह की नेमत हमारा इंतजार करे या हम अल्लाह की नेमत का इंतजार करें। अल्लाह की नेमत हमारा इंतजार कर रही हो, बड़ी सख्त बेअदबी की बात है। हम अल्लाह की नेमत के मोहताज हैं तो हमें इंतजार करना चाहिए, मोहताज तो हम हैं। तो इसलिए उसका अदब यही है कि खाने वाले पहले आकर बैठे फिर दस्तरखान लगाया जाए। और चलिए अगर सब एक साथ आकर नहीं बैठ सकते तो कम से कम एक आदमी बैठे आकर और फिर दस्तरखान लगा दिया जाए, जो दस्तरखान लगाने वाले हों दस्तरखान लगा दें। इसी तरीके से खाने से फरागत पर होना चाहिए कि पहले दस्तरखान उठाया जाए फिर खाने वाले उठें। हाँ, अगर खाने वालों को कुछ जल्दी है, जाना है, कुछ मजबूरी है, कम से कम एक आदमी बैठा रहे जब तक दस्तरखान न उठाया जाए, एक आदमी बैठा रहे। और दस्तरखान उठाने की दुआ भी आती है, अल्हम्दुलिल्लाह हमदन कथीरन तय्यिबन मुबारकन फीही गैर मक्फीयिन वला मुवद्दईन वला मुस्तग़्निन अन्हु रब्बना। ये दुआ आती है दस्तरखान उठाते वक्त, ये दुआ पढ़नी चाहिए। तो ये वो बाज मफासिद हैं जो हमारे यहाँ पाए जाते हैं। और फिर ये भी है कि हजरत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह वहां गए अपने उस्ताद के पास, मियां अजहर हुसैन साहब रहमतुल्लाह अलैह, बहुत बड़े अल्लाह वाले, बड़े साहिब निस्बत बुजुर्ग थे। और वहां उनकी एक बात याद आ गई, अजहर मुफ्ती शफी साहब रहमतुल्लाह अलैह चूंकि तालिबेल थे, उनके शागिर्द थे, एक दफा उन्होंने मशवरा दिया, हजरत ये आपके घर टपकने लगता है बारिश में, पुराना बोसीदा घर हो गया, आप इसको सही करवा लीजिए, नया बनवा लीजिए। फरमाया वाह वाह मौलवी शफी, बड़ी होशियारी की बात कही, बड़ी होशियारी की बात कही, बहुत होशियार हो, देख नहीं रहे ये आसपास पड़ोस में बोसीदा मकान है, मैं अपना मकान बना लूं। मैं अपना मकान सही करके बना लूं, ये देखो आसपास जो मकान है बोसीदा मकान है, मैं अपना मकान बना लूं। ऐसी अल्लाह ने उनको ऐसा दिल दिया था तो पड़ोस का ऐसा ख्याल था, पड़ोसियों का इतना यानी उनके दिल में मर्तबा था, अजमत थी। तो एक दफा मुफ्ती शफी साहब रहमतुल्लाह अलैह उनके पास तशरीफ ले गए, वो खाना वगैरह साथ खाया, तो दस्तरखान उठाने लगे तो मुफ्ती शफी साहब रहमतुल्लाह अलैह को फरमाया, ठहरो मौलवी शफी, दस्तरखान उठाना आता है? उन्होंने कहा, हजरत आप बता दीजिए, और छोटों को इसी तरह कहना चाहिए। लिहाजा उन्होंने अर्ज किया, हजरत आप बता दीजिए। फरमाया, देखो ये जो रोटी के भोरे हैं, छोटे छोटे जो जर्रात हैं, इनको जमा करो और वहां फुला जगह चींटियों का बिल है, वहां डालो, वहां जाके डालो। और ये जो वो रोटी कच्ची रह जाने से जो टुकड़े रह गए और जो किनारे वगैरह कच्चे रह जाने या जल जाने से वो खाए नहीं जाते, वो अलग करना ही उसका अदब यही है, उसको अलग कर लिया जाए। इसके छोटे छोटे टुकड़े बनाओ और फुला जगह परिंदे आते हैं वहां पर रख कर आ जाओ, और जो हड्डियां हैं ये फुला जगह रख कर आओ, वहां कुत्ता आता है वहां वो खा लेगा। ये है दस्तरखान उठाने का अदब। हो तो वो मुफ्ती शफी साहब रहमतुल्लाह अलैह को सिखाया हजरत मियां असगर हुसैन साहब रहमतुल्लाह, यही हकीमुल उम्मत मौलाना अशरफ अली साहब थानवी रहमतुल्लाह अलैह के यहाँ होता था। तो ये दस्तरखान उठाने का तरीका है। तो एक तो जमा होकर खाया जाए, लेकिन जमा होकर खाने में सबकी नीयत ये हो कि मेरा भाई मेरे साथी मुझसे बेहतर खा लें, और फिर ये इन आदाब की रियायत रखी जाए। और आगे फरमाया कि फाइनल बरकत माल जमा, ये उसूली बात है, सब जगह ये उसूल चलेगा कि बरकत जमात के साथ है। मौलाना रूम रहमतुल्लाह अलैह फरमाते हैं कि राय सुन्नत बा जमात खुशबूत, असब बा असबा यकीन खुशतर रवत, राय सुन्नत बा जमात खुशबूत, असब बा असबा यकीन खुशतर रवत। फरमाया कि अल्लाह का रास्ता जमात के साथ, कि एक शेख हो, मुर्शिद हो, बाकी उसके मुतालिकीन हो, एक जमात बन गई वह उनके साथ तय करना अच्छा है। राय सुन्नत बा जमात खुशबूत, वजह उसकी क्या फरमाई? असब बा असबा यकीन खुशतर रवत। जो सरकश घोड़ा होता है, सरकश घोड़े की तरबियत के लिए उसको करना क्या क्या किया जाता है, आज भी ये उसूल है और उस वक्त भी ये उसूल माना जाता था। इसका मतलब है सैकड़ों साल से ये उसूल कारामद चला आ रहा है। वो ये है कि जो सरकश घोड़ा हो उसकी तरबियत के लिए सबसे अच्छा तरीका ये है कि उसको तरबियत याफ्ता घोड़ों में छोड़ दिया जाए। सिधाए हुए जो घोड़े तरबियत याफ्ता घोड़े हैं उनमें छोड़ दिया जाता है, उनके साथ रहने से वो भी तरबियत याफ्ता हो जाता है। तो मौलाना रूम फरमाते हैं इसीलिए राह सुन्नत अल्लाह का रास्ता हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम के तरीके पे चलना ये बाजमात अच्छा होता है। क्यों? उसमें क्या होता है कि वो जो खराबियां होती हैं वो दूर हो जाती हैं। तरबियत याफ्ता लोगों के साथ रहने से आदमी भी तरबियत याफ्ता हो जाता है। इसीलिए हकीमुल उम्मत फरमाते हैं रहमतुल्लाह अलैह कि हमने इंसानों को देख लिया है, हमने इंसानों को दिया, हजरत के मलफूजात में है, हमने इंसानों को देख लिया है, उनकी जिंदगी, उनका बूदोबाश, उनका तर्ज सब हमने देख लिया, जब हम चाहेंगे इंसान बन जाएंगे। ये हजरत ने तवाज़ुअन फरमाया, वरना हजरत बहुत बड़े इंसान थे। तो हजरत ने फरमाया हमने इंसानों को देख लिया है, जब हम चाहेंगे, नक़द उसका फायदा यह है कि हम जब चाहेंगे इंसान बन जाएंगे, लेकिन नक़द फायदा यह है कि कोई जानवर हमें गुमराह नहीं कर सकता, कोई जानवर हमें गुमराह नहीं कर सकता, हमने इंसानों को देखा। ये है राय सुन्नत बा जमात खुशबूत। باجماعت راستہ طے کیا حضرت حاجی صاحب رحمۃ اللہ علیہ کے ساتھ شامل ہو کر، ان کے حلقے میں شامل ہو کر، تو فرمایا ہم نے انسانوں کو دیکھ لیا ہے. کسی نے پوچھا حضرت یہ جو آپ نے 1000 سے زیادہ تصانیف کی ہیں، آپ کو تو لاکھوں کتابیں دیکھنی پڑی ہوں گی. فرمایا میں نے 3 کتابیں دیکھی ہیں اور ان 3 کتابوں نے مجھے لاکھوں کتابوں سے مستغنی کر دیا. تو پوچھنے والے نے حیرت سے پوچھا وہ کون سی کتابیں ہیں؟ فرمایا حاجی امداد اللہ مہاجر مکی رحمۃ اللہ علیہ، مولانا رشید احمد گنگوئی رحمۃ اللہ علیہ، مولانا یعقوب نانوتوی رحمۃ اللہ علیہ. یہ 3 کتابیں میں نے دیکھی ہیں، چلتی پھرتی کتابیں، چلتا پھرتا کتب خانہ، بس لاکھوں کتابوں سے مستغنی کر دیا ان 3 کتابوں نے. تو یہ ہے باجماعت تربیت یافتہ لوگوں کے ساتھ زندگی گزارنا، اس سے جو سرکش ہوتا ہے وہ بھی تربیت یافتہ ہو جاتا ہے. تو اسی لیے حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ سے ایک مختصر سی حدیث ہے، بہت مختصر سی. فرمایا البرکتو مع اکابرکم، البرکتو مع اکابرکم، برکت ان لوگوں کے پاس ہے جو تمہارے دین کے اعتبار سے بڑے ہیں، برکت ان کے پاس ہے. بس برکت حاصل کرنا چاہتے ہو ان کے ساتھ جڑو. البرکتو مع اکابرکم، تو اس میں برکت ہوتی ہے، اکابر کے ساتھ جڑ کر چلنے میں برکت ہوتی ہے. اللہ سبحانہ و تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے. تو اس کو فرمایا کلو جمیعا ولا تفرقوا فإن البرکۃ مع الجماعۃ، او کما قال علیہ الصلاۃ والسلام. اللہ سبحانہ و تعالی ہم سب کو عمل کی توفیق نصیب فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.